यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शासकीय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमाले आगामी मंगिर 7 गते काठमाण्डौमा जागरण सभाको आयोजना गर्ने। सहकारी ठगी लगायत गैर कानूनी कार्यमा संलग्न कसैलाई पनि जोगाउन पार्टीले कुनै भूमिका नखेल्ने नेपाली कांग्रेसद्वारा स्पष्ट। नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात शुरू। श्रीलंकामा सम्पन्न मध्यावधि विधानसभा निर्वाचनमा राष्ट्रपति अनुरा दिशा नायकेको वाम गठबन्धनलाई अत्याधिक मत। र नेपाल प्रिमियर लीग एनपीएलले विश्वकपमा छनौट भएको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीलाई 10,00,000 पुरस्कार दिने घोषणा।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासो सम्बोधन र चुस्त सक्षम तथा पारदर्शी प्रशासन सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। सिंहदरबारमा हिजो राष्ट्रिय विकास समस्या समाधान समितिको 53 बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अपरिहार्य भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट पार्नुभयो।
प्रशासन जस्तो हुनुपर्ने, जति इफेक्टिभ हुनुपर्ने, त्यस्तो अलिक हुन सकेको छैन र प्रशासनको काम कारवाहीमाथि जनगुनासो पनि काफी छ। यसलाई हटाएर चुस्त, दुरुस्त, सक्षम र जिम्मेवार खालको प्रशासन कसरी बनाउने, ट्रान्सपरेन्ट प्रशासन कसरी बनाउने, र सबै कुराहरू त प्रशासनिक पक्षसँग जोडिन्छ। त्यसकारण यस कुरालाई एक नम्बरमै राखिएको छ र यो विकासका लागि यो सुधार आवश्यक छ भन्ने किटानी गरेर यसको समाधानको प्रस्तावित उपाय पनि सुझाउनु भएको छ।
प्रधानमन्त्री ओलीले वन र वातावरणको संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वन सम्बन्धी निकायले काम गर्न नहुने बताउनुभयो। अजरबैजानको बाकुमा भएको जलवायु सम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकता भन्दा बढ़ी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्ता गलत प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरूको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा सुधारका लागि अनलाइन कक्षा लगायतका विकल्पका योजना ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले समष्टिगत आर्थिक परिसूचकको अवस्था र प्रवृत्ति, नेपाल सरकारको सार्वजनिक वित्त परिचालनको अवस्था, संघीयतापछि चालू आर्थिक वर्षसम्मको आर्थिक सामाजिक स्थिति र यसअघिका पछिल्ला तीनवटा विकास समस्या समाधान समितिका बैठकका निर्णयको कार्यान्वयन स्थिति लगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। बैठकमा प्रस्तुत शासकीय सुधार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा वन क्षेत्रको उपयोग, आयोजना बैंक, सार्वजनिक खरिद प्रयोजनका लागि जिल्ला दर रेट, बाल सुधार गृह सञ्चालन तथा सड़क बालबालिका मुक्त अभियान, संघ प्रदेश र स्थानीय तहमा सरकारी भवन समपूरक अनुदानका विषयमा निर्णय भएका छन्। यस्तै 16 आयोजनाको कार्यान्वयन योजना, आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसूल संकलन, विनियमावली, अनिवार्य तथा निशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नशिप, विपद उत्थानशील पूर्वाधार निर्माण, विपद पछिको पुननिर्माण तथा पुनस्थापनाका कार्यसूचीहरूमा समाधानको विकल्प सहित निर्णय भएका छन्। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, मन्त्रीगण, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, नेपाल राष्ट्र बैंकका गवर्नर, नेपाल सरकारका मुख्य सचिव, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, महालेखा परीक्षक, संघ र प्रदेश सरकारका सचिव लगायत सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा यही कार्तिक 26 गतेबाट शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलनको 29 भाग लिएर स्वदेश फर्किनु भएको छ। नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यही कार्तिक 25 गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल हिजो स्वदेश फर्किनु भएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारीतापूर्वक आत्मसमीक्षा गर्दै समान विचार भएका बीच साझा मतका साथ अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा मुलुकमा व्यक्तिगत स्वार्थ पद प्रतिष्ठा स्वार्थ प्रेरित हुँदै गएको आभास भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले देशको राजनीतिक र जनताको अवस्थाको चित्रण गर्दा आक्रोश आवेग पलायन जस्ता प्रवृत्ति हावी भएको तथा देश र जनताका लागि कति बेला के कति आवश्यकता हो भन्ने बारेमा पनि मिलेर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। नेकपा एमाले आगामी मंगिर 7 गते काठमाण्डुमा जागरण सभा गर्ने भएको छ। जागरण सभा आयोजक कमिटिले हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी समाजलाई दिग्भ्रमित बनाउन भइरहेको प्रयास गलत हो भन्ने स्थापित गर्न जागरण सभाको आयोजना गरिएको जनाएको हो। पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट होइन आशावादी छन् भन्ने सन्देश दिनका लागि जनतामा जान लागेको बताउनु भयो।
समाजमा जुन अराजकताको स्थिति देखा परेको छ त्यो एनार्किजम देशको विकासको समृद्धिको जनताको सपनाको आकांक्षाको समस्या हो भन्ने कुरा जनतालाई बताएर एनार्किजमलाई दुरुत्साहन गर्ने खालको कुरा स्वाभाविक रूपमा प्रमुख राजनैतिक दलहरूको कर्तव्य हो भन्ने मलाई लाग्दछ। त्यस अर्थमा हामीले मुलुकलाई अराजकताबाट मुक्त गरेर परिवर्तनको आकांक्षालाई सही दिशा प्रदान गर्ने खालको कुरा यो कुरा जरूरी ठानेरै हामीले चाहिँ यो कार्यक्रमको आयोजना गर्न लागेका हौं। उपत्यकामै आयोजना हुने कार्यक्रमका माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता प्रमुख दलहरूप्रति नै विश्वास र भरोसा गर्दछन् र उनीहरूबाटै सुधारको अपेक्षा गर्दछन्।
एमाले महासचिव पोखरेलले समाजमा अराजकता फैलाउने शक्तिका विरूद्ध जनतालाई जागरूक बनाउन जिम्मेवार राजनैतिक दल नागरिक समाज र संचार जगतको समेत दायित्व हुने बताउनुभयो। संचारकर्मीको प्रश्नमा महासचिव पोखरेलले सत्तारूढ़ दलहरूले संघ प्रदेश र स्थानीय तहमा संयन्त्र बनाएको उल्लेख गर्दै संयन्त्रले सरकारको काममा कुनै हस्तक्षेप भने नगर्ने बताउनुभयो। नेपाली कांग्रेसले सहकारी ठगी लगायत गैर कानूनी कार्यमा संलग्न देखिएका कसैलाई पनि जोगाउन पार्टीले कुनै भूमिका नखेल्ने स्पष्ट पारेको छ। प्रेस युनियन रूकुमले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर प्रकाश शरण महतले कांग्रेसले छानबिनमा दोषी देखिए पार्टीका नेतालाई हुने कार्यवाहीलाई पार्टीले सघाउने बताउनुभयो। प्रवक्ता महतले आगामी मंगिर 16 गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले नेकपा एमालेसँग गठबन्धन नगरेको बताउनु भएको छ। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई सहज रूपले अघि बढ़ाउन उच्च स्तरीय संयन्त्र निर्माण भएको बताउनु भएको छ। प्रेस युनियन मोरङले विराटनगरमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा वहाँले सात बुधे सहमति अनुसार बनेको यो सरकारको काम कार्यवाहीलाई अझ बढ़ी गति दिन संयन्त्र निर्माण भएको स्पष्ट पार्नुभयो। सात बुधे सहमति अनुसार संविधान संशोधन प्रक्रिया अघि बढ़ने वहाँले जानकारी दिनुभयो। यही मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि 38 निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा 32 मुख्य निर्वाचन अधिकृतको कार्यालय र 6 निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा ओडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अरियालले जानकारी दिनुभयो। आगामी मंगिर 5 गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन्। मंगिर 2 गते उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। मंगिर 5 गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ। मंगिर 16 गते आइतबार बिहान 7 अपराह 5 मतदान हुनेछ। सहकारी ठगी प्रकरणमा अनुसन्धानमा रहनुभएका गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई हिजो भैरवाबाट पोखरा लगिएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहनुभएका लामिछानेलाई भैरवामा बयान सकिएपछि हिजो पोखरा पुर्याइएको कास्की प्रहरीका प्रवक्ता वसन्त कुमार शर्माले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफल गरी टुंगो लगाउन उपसमितिमा पठाइएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि हिजो संशोधनकर्ता सांसदहरूसँगको छलफलपछि विधेयकमाथि आएका सुझावसहित प्रतिवेदन तयार पार्न 15 दिनको समय दिएर उपसमितिमा पठाउने निर्णय भएको सभापति रामहरि खतेउडाले जानकारी दिनुभयो। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कामलाई प्रभावकारी बनाउने, आयोगलाई राजनैतिक हस्तक्षेपबाट मुक्त बनाउने र नीतिगत विषयमा विधेयकमा नै स्पष्ट गरिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले कानून निर्माणका विधेयक दर्तादेखि पास गर्नेसम्मका सबै चरणहरूलाई समय तोकेर अगाडि बढ़ाउनुपर्ने आवश्यकता औल्याउनुभयो। गृहमन्त्री लेखकले कानून निर्माणको 5 वर्षको समय हेर्दा सुखद नरहेको भन्नुहुँदै संघीय संसदको दुवै सभाको नियमावली संशोधन गरेर कानून निर्माण प्रक्रियाको समय सीमा तोक्ने र त्यही सीमाभित्र रहेर काम गर्न अब ढिलाइ गर्न नहुने बताउनुभयो। नेपालमा उत्पादित बिजुली हिजो बंगलादेश निर्यात शुरू भएको छ। नेपालका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, भारतका विद्युत मन्त्री मनोहर लाल खट्टर र बंगलादेशका विद्युत ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहम्मद खानले भर्चुअल प्रविधि मार्फत संयुक्त रूपमा स्विच थिचेर विद्युत निर्यातको शुभारम्भ गर्नुभएको हो। नेपाल र भारत बीच मात्र विद्युत व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत तेस्रो देशमा विस्तार भएको छ। बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजले किसानको धान खरीद गर्न शुरू गरेको छ। यस वर्ष धान उत्पादन बढ़ेपछि बाँकेका किसानहरू उत्साहित भएर धान बिक्री गरिरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकेमा यस वर्ष धान उत्पादन बढ़ेको छ। प्रति कठा 3-5 क्विन्टलसम्म उत्पादन बढ़ेको किसानहरू बताउँछन्। समयमै वर्षात भएको र मल पनि बेलैमा पाएका कारण उत्पादन बढ़ेको किसानहरूको भनाई छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजमा धान बिक्रीका लागि पुगेका किसान उत्साहित देखिन्छन्। फतेपुरका एकजना किसान कयुम मोहम्मद मुकेरी,
शुरूदेखि जुन वर्षात एकदम साफ दियो किसानले, धान 20-25% चाहिँ उत्पादन वृद्धि भएको छ। यो पालि धान उत्पादनले एकदमै खुसी हामी भएका।
नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार मोटा धान प्रति क्विन्टल 3410.51 रूपियाँ र मध्यम धान 3580.62 रूपियाँ खरिद भइरहेको छ। धान बिक्रीका लागि खाद्यले वडाको सिफारिश अनिवार्य गरेको छ। वडा कार्यालयको सिफारिश अनुसार कुपन उपलब्ध गराउने गरिएको छ। यसअघि सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश चाहिने गरेकोमा यस वर्ष वडाकै सिफारिश भए हुने व्यवस्था गरेर किसानलाई अझ सहज बनाइएको छ। धान उत्पादन बढ्दा उत्साहित भएका किसान धानको मूल्य भने अझै मेहनत अनुसारको नभएको गुनासो गर्छन्। राप्ती सोनारीका किसान लखराम मौर्य,
भाव त ठिकै छ तर किसानहरूको समस्या कि अरू 200 बढी होला भन्न राम्रो हुन्थ्यो। किनकि खेती गर्नमा बहुत गाह्रो पर्छ, बहुत मेहनत लाग्छ, मेहनतको हिसाबले मूल्य चाहिँ कम।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धमाधम धान खरिद गरिरहेको छ। वडाको सिफारिशको लागि जग्गाको लालपूर्जा र नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ। वास्तविक किसानलाई खाद्यमा धान बेच्ने वातावरण निर्माण गरी व्यापार लाई निरुत्साहित गर्ने उद्देश्य रहेको खाद्यले जनाएको छ। कार्यालय प्रमुख रामचरण लामिछाने,
किसानहरूलाई सहज होस् भनेर चाहिँ हामीले पहिला चाहिँ गाउँपालिकाको कृषि शाखाबाट सिफारिश ल्याउनु पर्ने अलिक झन्झटिलो प्रक्रिया थियो। त्यसलाई चाहिँ स्थानीय लेभलमै अझ नजिक सरल बनाउनको लागि अहिले वडा कार्यालयको मात्र सिफारिस आधारमा हामीले वडाले सिफारिश गरे अनुसारको धान खरिद गरिरहेका छौँ। उहाँहरूको लागि चाहिँ नागरिकताको फोटोकपी र लालपूर्जाको फोटोकपी पनि समावेश गरेका छौँ। त्यसले गर्दा चाहिँ वास्तविक किसानले मात्र खाद्यमा धान बेच्छन्, व्यापारीहरू चाहिँ निरुत्साहित हुन्छन्, यहाँ आउन चाहिँ उनीहरू पाउँदैनन् भन्ने हाम्रो चाहिँ अहिले मेन लक्ष्य छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगंजले यस वर्ष मोटा धान 30,000 क्विन्टल र मध्यम धान 10,000 क्विन्टल खरिद गर्ने लक्ष्य लिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
दार्चुलामा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुगेको छ। दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्य शिखर नगरपालिका 5 लेक गाउँका 30 वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका 28 वर्षीय शान्ति रावल, शैल्य शिखर 9, का 45 वर्षीय दिलीप विष्ट, बैतडीको डिला सैनी 5 का 15 वर्षीय सञ्जीव बोहरा, शैल्य शिखर 9, गोकुलेका 35 वर्षीय मीना लेखक र डिला सैनी गाउँपालिका 5 का वीरेन्द्र सिंह बोहरा, भारतीय नागरिक 45 वर्षीय मोहम्मद सफिर र 18 वर्षीय मोहम्मद बसिमको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका 5 जनाको धनगढ़ीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। दार्चुलाको मालिकार्जुनमा मेला भर्न गएका दर्शन नार्थी सवार जीप सड़कबाट 300 मीटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो। सशस्त्र प्रहरी बल नेपाल एपीएफ र भारतको सशस्त्र सीमा बल एसएसबी बीच समन्वयलाई थप प्रभावकारी बनाउन आजदेखि काठमाण्डुमा एपीएफ एसएसबी 8 समन्वयात्मक बैठक हुँदैछ। सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदान प्रदान तथा संयुक्त रूपमा सीमा स्तम्भ रेखदेख लगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृत मोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ। बैठकमा सहभागी हुन सशस्त्र सीमा बलका महानिर्देशक सहितको प्रतिनिधिमण्डल हिजो नै काठमाण्डु आएको छ। समन्वयात्मक बैठक प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। यसअघि सो बैठक भारतमा भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंका राष्ट्रपति अनुरा कुमारा दिशा नायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा अत्याधिक मतका साथ जीत हासिल गरेको छ। मार्क्सवादी दिशा नायकेले भ्रष्टाचार विरूद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गर्नुभएको थियो। तत्काल चुनाव गराउने र आफ्नो एजेण्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उहाँको निर्णयलाई समर्थन मिलेको छ। को नेशनल पीपुल्स पावर एनपीपी गठबन्धनले 225 सदस्यीय विधानसभामा कम्तीमा 159 सीट जितेको छ। अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा उहाँको पार्टीले सबैभन्दा बढ़ी मत प्राप्त गरेको हो। स्पेनको उत्तर पूर्वी शहर भिल्ला फ्रानका डी इब्रोको एक वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा 10 जनाको मृत्यु भएको छ। स्पेनी संचार माध्यमका अनुसार आगलागी हुँदा त्यहाँ 82 जना रहेका थिए। अरागोन क्षेत्रका लागि केन्द्रीय सरकारका प्रतिनिधि फर्नान्डो बेल्ट्रानले मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो। धेरै वृद्ध वृद्धाको धुवाँले निसासिएर मृत्यु भएको हुन सक्ने उहाँले बताउनुभयो। जार्डिनेस डे भिल्ला फ्रानका निवास सन् 2008 वृद्धहरूका लागि आवासका रूपमा खोलिएको थियो भने हालै यसलाई मानसिक स्वास्थ्य समस्या भएका वृद्ध व्यक्तिहरूलाई राख्ने गरी सुविधाहरू थपिएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विभिन्न वाणिज्य बैंकहरूले मंगसिर 1 गतेबाट लागू हुने गरी निक्षेपमा दिने ब्याज दर घटाएका छन्। वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याज दर घटाएका हुन्। कार्तिक महिनामा यस्तो औसत ब्याज दर 6.1% रहेकोमा मंगसिरका लागि घटाएर 5.9% कायम गरेका छन्। एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याज दर 0.22% बिन्दुले घटेको छ। कार्तिकमा यस्तो ब्याज दर असोजको तुलनामा 0.21% बिन्दुले घटेको थियो। मंगसिरका लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज दर केही बढ़ाएको छ। 8 बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज दर स्थिर राखेका छन् भने 11 बैंकले घटाएका छन्। घटाउनेहरूमा कृषि विकास बैंक, लक्ष्मी, सनराइज, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन बैंक र नबिल बैंक, स्ट्याण्डर्ड चार्टर बैंक, मासापुसे बैंक र एनएमबी तथा एनआईसी एसिया बैंक रहेका छन्। नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याज दर बीच अन्तर बढ़ीमा 5% भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ। हेटौडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणहरूको मरमत समारको काम समयमा नहुँदा सिमेन्ट उत्पादन शुरू गर्न अझै 1.5 महिना लाग्ने भएको छ। मरमतमा आन्तरिक पक्षबाट ढिलो हुँदा सिमेन्ट पुनः उत्पादन गर्न अझै 1.5 महिना लाग्ने उद्योग व्यवस्थापनले जनाएको छ। बिग्रिएका उपकरण मरमत तालिका अनुसार दशैं अघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो। हेटौडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योगमा रहेका प्राविधिक जनशक्तिबाट विभिन्न उपकरणको मरमत सम्भार गर्ने र आवश्यक आवश्यकता अनुसार नयाँ उपकरण जडान गरी सिमेन्टको उत्पादन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। अहिले उद्योगमा करिब 900 मेट्रिक टन कोइला भण्डारणमा जगेडा राखिएको छ। बाँकी अपुग 5000 मेट्रिक टन कोइला खरिद गर्न उद्योग व्यवस्थापनले बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको जनाएको छ। पोखरा महानगरपालिकाले पोखरा महानगरभित्रका कृषकलाई 29,500 किलो आलुको बिउ 50% अनुदानमा वितरण गरेको छ। विभिन्न कृषक समूहको मागका आधारमा आलुको बिउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो। पोखराका भेम्जा, पामे, ठुलाखेत लगायतका स्थानमा पर्याप्त मात्रामा आलु खेती हुने गरेको छ। पोखरामा आलुको उत्पादन क्षेत्र 1,250 हेक्टर रहेकामा उत्पादकत्व प्रति हेक्टर 20 मेट्रिक टन रहेको प्रमुख कडरियाले जानकारी दिनुभयो। अघिल्लो वर्ष पोखरामा 25,000 मेट्रिक टन आलु उत्पादन भएको थियो। आलुको बिउको मूल्य प्रति किलो 70 रुपियाँ निर्धारण गरी 50% अनुदानमा वितरण गरिएको हो। पछिल्लो समय चितवनका किसानले उत्पादन गरेको महले बजार पाउन थालेको छ। यसअघि महको आयात खुला हुँदा त्यहाँ उत्पादित महले बजार नपाउँदा थन्किएको अवस्था थियो। नेपाल मौरी पालक महासंघका पूर्व अध्यक्ष शिव शर्मा पौडेलका अनुसार चितवनमा हाल 1,200 मेट्रिक टन मह बिक्री हुन बाँकी छ। बाहिरबाट आयात गर्न सरकारले रोक लगाएसँगै त्यहाँ भण्डारण गरिएको मह बिक्री भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसीसी यु19 एसिया कपको तयारीमा रहेको नेपालले कर्नाटकका विरूद्धको दोस्रो अभ्यास खेलमा 7 विकेटको विजयी हासिल गरेको छ। नेपालको जीतसँगै 5 खेलको अभ्यास श्रृंखला 1-1 बराबरीमा आएको छ। पहिलो खेलमा कर्नाटकका 1 विकेटले विजयी भएको थियो। श्रृंखलाको तेस्रो खेल आइतबार हुनेछ। शुक्रबार मूलपानी क्रिकेट मैदानमा कर्नाटकले प्रस्तुत गरेको 122 रनको लक्ष्य नेपालले 24.5 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा ओपनर आकाश त्रिपाठीले अभिजित 52 रन बनाए। यसै गरी अर्का ओपनर मयन यादवले 32 रन जोड्दा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेन भट्टले 14 रन बनाए। मध्यम क्रमका ब्याटर उत्तम मगरले 12 रनको योगदान गरे। कर्नाटकका लागि मल्टेस एमले 2 तथा ध्रुव बासुले 1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्नाटकले 38.1 ओभरमा सबै विकेट गुमाउँदै 121 रनको एकफल तयार पारेको थियो। कर्नाटकका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका ऋषभ पाचुले सर्वाधिक 40 रनको योगदान गरे। त्यस्तै ओपनर प्रतीक पिगले 37 रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। कर्णाटकालाई कम रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान हेमन्त धामी र नरेन साउदले समान 4 विकेट लिए। यसै गरी दयानन्द मण्डल र सन्तोष यादवको नाममा समान 1 विकेट रह्यो। संकटा फुटबल क्लबले ललित स्मृति एन्फा यु18 युथ लीगमा खुमलटार युवा क्लब विरूद्ध 6-3 गोल अन्तरको जित निकालेको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पहिलो हाफमा 1 गोल गरेको संकटाले दोस्रो हाफमा 5 गोल थपेको थियो। संकटाका लागि कृष्ण बहादुर आलीले 2 गोल गर्दा मनिष थापा मगर, दिवस राई र सबल महर्जनले समान 1 गोल गरे। 1 गोल संकटाले आत्मघाती उपहार पाएको थियो। खुमलटारका जंगे रायमाझीले 2 गोल गर्दा 1 गोल सागर तामाङले गरे। जितसँगै 9 खेलबाट 15 अङ्क जोडेको संकटा 5 स्थानमा उक्लिएको छ। खुमलटार समान खेलमा 4 अङ्क जोड्दै तालिकाको पुछारमा छ। नेपाललाई पहिलो पटक आईसीसी यु19 महिला विश्वकपमा छनौट गराउन सफल टोलीलाई नेपाल प्रिमियर लिग एनपीएलमा सहभागी टीमहरूले नगद पुरस्कार घोषणा गरेका छन्। एनपीएलमा सहभागी 8 टोलीले विश्वकपमा नेपाललाई पुर्याउन सफल टीमलाई नगद पुरस्कारको घोषणा गरेको हो। एनपीएलले शुक्रबार 1 विज्ञप्ति जारी गर्दै विश्वकपमा छनौट गराउन सफल नेपाली यु19 महिला टोलीलाई नगद 10,00,000 दिने घोषणा गरेको हो। छनौटका लागि जित्नै पर्ने खेलमा बुधबार युएलाई 8 विकेटलाई पराजित गर्दै आगामी वर्ष मलेसियामा हुने यु19 महिला विश्वकपमा नेपालले पहिलो पटक स्थान बनाएको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.5 डिग्री सेल्सियस, अघि बिहानको सापेक्षिक आर्द्रता 98% रहेको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:26 भयो भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शासकीय सुधार सरकारको पहिलो प्राथमिकतामा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा एमाले आगामी मंगिर 7 गते काठमाण्डुमा जागरण सभाको आयोजना गर्ने। सहकारी ठगी लगायत गैर कानूनी कार्यमा संलग्न कसैलाई पनि जोगाउन पार्टीले कुनै भूमिका नखेल्ने नेपाली कांग्रेसद्वारा स्पष्ट। नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात शुरू। श्रीलंकामा सम्पन्न मध्यावधि विधानसभा निर्वाचनमा राष्ट्रपति अनुरा दिशा नायकेको वाम गठबन्धनलाई अत्याधिक मत। र नेपाल प्रिमियर लीग एनपीएलले विश्वकपमा छनौट भएको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीलाई 10 लाख पुरस्कार दिने घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।